मानव जातिको सबैभन्दा मुख्य समस्या के हो? तपाईँको उत्तर जे भए पनि यो रोग होइन, यो गरिबी होइन, र यो कोरोना भाइरस पनि होइन। बाइबलको अनुसार मानव जातिको सबैभन्दा मुख्य समस्या रोग गरिबी भन्दा पनि गहन छ। समस्या पाप हो। सृष्टिकर्ता परमेश्वर जसले हामीलाई सृष्टि गर्नुभयो उहाँ विरुद्धमा गरिएको विद्रोह हो। तर हामी यस्तो संसारमा बाँचिरहेका छौँ जहाँ पाप सम्बन्धी बुझाइ एकदमै सतही छ, सुपरफिसियल छ। पापलाई केवल एक गल्तीमा सीमित राखिएको छ र पापलाई प्राय अन्य मानिस र प्राणीको सम्बन्धमा मात्र बुझिन्छ र व्याख्या गरिन्छ। समाजमा भएका हामीभन्दा खराब व्यक्तिहरूलाई मात्र हामी पापी ठान्दछौँ। त्यो फलाना कस्तो पापी रहेछ, वा जनावर मारेर हेर पाप गरेको जस्ता शब्दहरू हामी आम मानिसहरूको मुखबाट सुन्ने गर्छौँ। तर हामी आफैलाई भने पापीको रूपमा हामी देख्दैनौँ, देख्नबाट हामी चुकिरहेको छौँ। छोराछोरीले गल्ती गर्दाखेरि पनि बाबाआमाले भन्ने गर्छन् कि केटाकेटी हो, गल्ती भइहाल्छ अरे। पापलाई हामीले संसारले साधारण गल्तीमा सीमित राखेको छ। क्रिस्चियन संसारमा पनि पापको परिभाषा कमजोर बन्दै गइरहेको हामी पाउँदछौँ। मैले बाइबल कलेजमा पापलाई निशाना चुकाउनु भनेर सिकेँ, मिसिङ द मार्क। के अचम्म यो हो पनि, तर बाइबलको अनुसार पाप भनेको केवल निशाना चुकाउनु मात्र होइन, तर निशानाको विपरीत दिशातर्फ ताक्नु हो। प्रियहरू, पाप केवल साधारण गल्ती होइन, पाप विद्रोह हो, रिबेलियन हो, पाप एक क्रान्ति हो, परमेश्वरको इच्छा र आज्ञाको विरुद्धमा जानु हो। पाप मूलभूत रूपमा परमेश्वरको विरुद्धमा छ। के पाप बारे तपाईँको बुझाइ यही किसिमको छ, यही प्रकारको छ? हामीसँग पाप बारे सतही बुझाइ हुनुको कारण हामीले यसलाई बाइबलबाट सिकेका छैनौँ। पाप के हो भनेर हामीले संसारलाई परिभाषित गर्न छाडिदिएको छौँ, संसारलाई व्याख्या गर्न छाडिदिएको छौँ, अनि त्यही परिभाषा त्यही व्याख्या लिएर हामी हिँड्ने गर्दछौँ। तर प्रियहरू, यदि तपाईँ पाप बारेमा जान्न चाहनुहुन्छ भने तपाईँले यो संसारबाट होइन, सृष्टिकर्ताबाट सिक्नु जरुरी छ, जसले अदनको बगैँचामा पापलाई पापको रूपमा प्रकट गर्नुभयो र आफैलाई न्यायकर्ताको रूपमा प्रकट गर्नुभयो। आउनुहोस् हामी यही सत्यतालाई आजको वचनको खण्ड उत्पत्ति 3 अध्यायबाट विचार गर्नेछौँ। तपाईँसँग बाइबल छ भने कृपया तपाईँको बाइबलमा बाइबलको सुरुको पुस्तक उत्पत्ति 3 अध्यायलाई पल्टाउनुहोस्। आज हामी उत्पत्ति 3 अध्यायबाट वचन सुन्दैछौँ। तपाईँसँग बाइबल छैन भने हामीसँग पछाडि केही बाइबलहरू उपलब्ध छन्, तपाईँले ती बाइबल प्रयोग गर्न सक्नुहुन्छ। तपाईँसँग घरमा बाइबल छैन भने एक प्रति लानुहोस् र बाइबल पढ्न सुरु गर्नुहोस्, र अर्को हप्ता फेरि त्यो बाइबल लिएर आउनुहोस्। तपाईँसँग बाइबल छैन भने त्यो बाइबल हाम्रो तर्फबाट तपाईँको निम्ति एउटा सित्तैको उपहार भयो। उत्पत्ति 3 अध्याय, उत्पत्ति भन्ने बित्तिकै तपाईँले माथिको बाइबलको माथि तपाईँले देख्नुहुन्छ शीर्षक, त्यसलाई हामी पुस्तक भन्दछौँ, पुस्तकको नाम भन्दछौँ। त्यसपछि तपाईँले ठुलो अक्षरमा तपाईँले त्यहाँ देख्नुहुन्छ 3 भनेर लेखिएको छ, त्यो त्यसलाई हामी अध्याय भन्दछौँ भने साना साना अङ्कहरूलाई हामी चाहिँ पदहरू भन्दछौँ। हामी आज 3 अध्यायमा छौँ, 3 अध्यायबाट हामी वचन हेर्दैछौँ। जसै म यी 3 अध्यायलाई पाठ गर्छु, कृपया तपाईँहरू सबैजनाले आफ्नो बाइबलमा हेर्नुहोला। परमप्रभु परमेश्वरले बनाउनुभएका वन पशुहरूमध्ये सर्प सबभन्दा धूर्त थियो। तेस्रो स्त्रीलाई भन्यो कि परमेश्वरले तिमीहरूलाई बगैँचाको कुनै पनि रुखको फल नखानु भनी भन्नुभएको छ। स्त्रीले सर्पलाई जवाफ भनिन्, बगैँचाका रुखहरूका फल हामी खान सक्छौँ, तर बगैँचाको बिचमा भएको रुखका फलको विषय परमेश्वरले भन्नुभएको छ, त्यो चाहिँ नखानु र नछुनु, नत्र त तिमीहरू मर्छौ। सर्पले स्त्रीलाई भन्यो, तिमीहरू मर्दैनौ, किनकि परमेश्वर जान्नुहुन्छ कि जुन दिन तिमीहरू त्यो खान्छौ त्यही दिन तिमीहरूको आँखा खुल्नेछन् र असल खराबको ज्ञान पाएर तिमीहरू परमेश्वर जस्तै हुनेछौ। तब स्त्रीले त्यस रुखको फल खानलाई असल र हेर्नमा रहर लाग्दो र बुद्धि पाउनलाई त्यस रुखको उत्साह गर्नुपर्ने रहेछ भनेदेखि, तब तिनले त्यस रुखको फल टिपेर खाइन् र आफ्ना पतिलाई पनि दिइन् र उनले पनि खाए। अनि दुवैका आँखा खुलेर नाङ्गै पो रहेछौ भने तिनीहरूले थाहा पाए। अनि अन्जिरका पातहरू गाँसेर आफ्ना निम्ति तिनीहरूले वस्त्र बनाए। अनि साँझ पख परमप्रभु परमेश्वर बगैँचामा डुल्दै हुनुहुँदा तिनीहरूले उहाँको स्वर सुने र मानिस र उनकी पत्नी बगैँचाका रुखहरूका बिचमा परमप्रभु परमेश्वरको नजरबाट लुके। तर परमप्रभु परमेश्वरले मानिसलाई बोलाउनु भयो, त कहाँ छस्? उनले भने, मैले तपाईँको स्वर बगैँचामा सुने र म डराएँ, किनकि म नाङ्गै थिएँ र म लुकेँ। उहाँले सोध्नुभयो, त नाङ्गै छस् भनेर कसले भन्यो? जुन रुखको फल नखानु भने मैले तँलाई आज्ञा दिएको थिएँ कि तैँले त्यो खाइस्। मानिसले भने, जुन स्त्री तपाईँले मलाई मसँग रहनु भने दिनुभएको थियो त्यसले मलाई त्यो रुखको फल दिए र मैले खाएँ। अनि परमप्रभु परमेश्वर स्त्रीलाई भन्नुभयो, तैँले यो के गरिस्? स्त्रीले भने, सर्पले मलाई छल गर्यो र मैले त्यो खाएँ। तब परमेश्वरले सर्पलाई भन्नुभयो, तैँले यसो गरेका हुनाले त सबै पाल्तु पशुहरू र सबै वन पशुहरूभन्दा ज्यादा श्रापित हुनेछस्, पेटद्वारा त हिँड्नेछस् र तेरो जीवनभरि तैँले माटो खानेछस्। तेरो र स्त्रीको बिचमा र तेरो सन्तान र स्त्रीको सन्तानको बिचमा म दुश्मनी हालिदिनेछु, त्यस्तो तेरो शिर कुच्याउनेछ र तैँले त्यसको कुर्कुचो डस्नेछस्। स्त्रीलाई उहाँले भन्नुभयो, तेरो सुत्केरी वेदना म ज्यादै गरी बढाइदिनेछु, दुःखसँग तैँले बालक जन्माउनेछस्, तेरो इच्छा पतितर्फ नै हुनेछ र त्यसले तँलाई अधीनमा राख्नेछ। त्यसपछि आदमलाई उहाँले भन्नुभयो, तैँले तेरी पत्नीको कुरा सुनेर मैले नखानु भनेको रुखको फल खाएको हुनाले भूमि तेरो कारण श्रापित भएको छ, तेरो जीवनभरि दुःखसँग त्यसको उब्जनी तैँले खानेछस्, त्यसले तेरो निम्ति काँडा र सिउँडीहरू उमार्नेछ र तैँले खेतको सागपात खानेछस्, माटोमा नफर्कुन्जेल तेरो निधारको पसिनाले कमाएको भोजन तैँले खानेछस्, किनकि माटैबाट त निकालिएको थिइस्, त माटै होस् र माटैमा फर्की जानेछस्। आदमको निम्ति आदमले आफ्नो पत्नीको नाउँ हब्बा राखे, किनभने सबै जीवितहरूकी आमा तिनी नै हुन्। परमप्रभु परमेश्वरले आदममा तिनकी पत्नीका निम्ति छालाको लुगा बनाए, तिनीहरूलाई लगाइदिनु भयो। तब परमप्रभु परमेश्वरले भन्नुभयो, मानिस हामी जस्तै असल र खराबको ज्ञान जान्ने भएको छ, अब त्यसले जीवनको रुखको फल पनि टिपेर खान नपाओस्, नत्र भने त्यो सधैँभरि जीवित रहला। यसै कारण भूमि जुन भूमिबाट उनी बनाइएका थिए त्यसैको खेती किसानी गर्न परमप्रभु परमेश्वरले उनलाई अदनको बगैँचाबाट निकालिदिनु भयो। उहाँले मानिसलाई धपाइदिनु भएपछि जीवनको रुखतर्फको बाटो पहरा गर्नलाई उहाँले अदनका बगैँचाको पूर्वपट्टि करुबहरू र चारैतिर घुमिरहने ज्वालामय तरवार राखिदिनु भयो। उत्पत्ति 3 अध्यायबाट आज हामी दुईवटा कुराहरू सिक्नेछौँ, दुईवटा कुराहरूलाई विचार गर्नेछौँ। पहिलो हामी यहाँ मानिस जातिको विद्रोहलाई हेर्नेछौँ, पहिले हामी मानिस जातिको विद्रोहलाई हेर्नेछौँ अनि त्यसपछि हामी परमेश्वरको प्रत्युत्तरलाई, मानिस जातिको विद्रोहप्रति परमेश्वरको प्रत्युत्तरलाई, दुईवटा बुदाहरू, मानिस जातिको विद्रोह र परमेश्वरको प्रत्युत्तर। तपाईँसँग कलम छ र तपाईँसँग लेख्नलाई केही छ भने, अथवा तपाईँले बुलेटिन चलाइराख्नु भएको छ भने बुलेटिनको पछाडि ती कुराहरू तपाईँले लेख्न सक्नुहुन्छ। बुलेटिनको पछाडिको यो भाग, खाली भागमा तपाईँले आजको वचनको बुदाहरू, आजको वचन तपाईँले टिप्न सक्नुहुन्छ। सुरुमा हामी विचार गर्नेछौँ मानिस जातिको विद्रोह। गत हप्ता हामीले हेरेका थियौँ कि परमेश्वर सबै थोकका सृष्टिकर्ता हुनुहुन्छ, परमेश्वर बाइबलको परमेश्वर आफूलाई प्रकट गर्ने परमेश्वर हुनुहुन्छ, जसले आफैलाई सबै थोकको सृष्टिकर्ताको रूपमा प्रकट गर्नुभयो र परमेश्वरले सृष्टि गर्नुभएको सबै कुरा असल थियो, राम्रो थियो, सिद्ध थियो। तर हामीले एउटा प्रश्न गरेका थियौँ कि जब हामी संसारलाई आज विचार गर्छौँ किन संसार असल देखिँदैन, आजको संसार किन असल देखिँदैन, त्यसको उत्तर आजको खण्डमा हामी पाउँदछौँ 3 अध्यायमा। आज संसार किन असल देखिँदैन, आज संसारमा किन समस्या छ, उत्पत्ति 3 अध्यायले यसको जवाब दिँदछ कि आज संसार यस्तो अवस्थामा छ, आज संसार जस्तो हुनुपर्ने त्यस्तो छैन, कारण सृष्टिले सृष्टिकर्ताको विरुद्धमा विद्रोह गर्यो। अझै निर्दिष्ट रूपमा भन्नुपर्दाखेरि मानिस जातिले परमेश्वरको विरुद्धमा विद्रोह गर्यो, मानिस जातिले आफ्नो सृष्टिकर्ताको विरुद्धमा विद्रोह गर्यो। कसरी विद्रोहको कथा एउटा विशेष यहाँ सर्पबाट सुरु हुन्छ 3 अध्यायमा। पद 1 हेर्नुहोस् न, परमप्रभु परमेश्वरले बनाउनु भएको वन पशुहरूमध्ये सर्प सबभन्दा धूर्त थियो। पहिले यसको अर्थ के होइन म स्पष्ट पार्न चाहन्छु, यस पदको अर्थ यो होइन कि सर्पहरू अरू जनावरहरूभन्दा धूर्त हुन्छन् वा सर्पहरू शैतान हुन्, यसको अर्थ त्यो होइन। त्यसैले सर्प देख्ने बित्तिकै तपाईँले त्यसलाई मारिहाल्नुपर्छ भन्ने छैन, यदि त्यसले तपाईँको जीवनलाई जोखिममा पार्दैन भने। सर्प शैतान होइन, सर्प सबै पशु वन पशुहरूमध्ये सर्प धूर्त, सबै सर्पहरू धूर्त छैनन्, हामीले त्यो बुझ्नुपर्छ। यसको पदको अर्थ के हुन्छ भने त्यो विशेष सर्प, त्यो बगैँचामा भएको त्यो एउटा सर्प थियो, त्यो सर्प चाहिँ वन पशुहरूमध्ये सबभन्दा धूर्त थियो। यानि कि त्यो सर्प अरू सर्पहरूभन्दा पनि धूर्त थियो भने हामीले बुझ्नुपर्छ। बाइबलको अनुसार सैतानले ज्योतिर्मय स्वर्गदूतहरूको वेश धारण गर्छ। सैतानलाई आफैलाई विभिन्न रूपहरूमा प्रकट गर्न सक्दछ। तर उत्पत्ति तिन अध्यायमा यो सर्प छ, यो सर्प चाहिँ सैतानको प्रकटीकरण हो या सैतानको प्रतीक हो बाइबल हामीले स्पष्टसँग बताएको छैन। तर यो एक प्रकारको अनौठो किसिमको यहाँनिर सर्प हामी बाइबलमा देख्दछौँ, बोल्ने खालको सर्प, बोल्न सक्ने, आदम हब्बासँग कुरा गर्न सक्ने सर्प। तर बाइबलको अन्तिम पुस्तक प्रकाश 12:19 सैतानलाई सर्पको रूपमा भने वर्णन गरेको हामी पाउँदछौँ। यसरी भनेको छ, त्यहाँ बाहिर प्रकाश 12:19 त्यो प्राचीन सर्प जो सारा संसारलाई बहकाउने दियाबलस वा सैतान हो। प्राचीन सर्प र दियाबलस सैतानलाई समान रूपमा राखेर बाइबलले वर्णन गरेको छ। अनि सर्प जुन अदनको बगैँचामा हामी देख्दछौँ, त्यो सर्प साधारण सर्प भने थिएन, त्यसको पछाडि पक्कै पनि सैतान खडा भएको हामी देख्दछौँ। जब सैतानको कुरा आउँदछ, सैतान कहाँबाट आयो भनेर हामीलाई स्पष्टसँग बाइबलले हामीलाई बताएको छैन। उत्पत्ति हामी तिन अध्यायमा छौँ, उत्पत्ति तिन अध्यायभन्दा अगाडि त्यहाँ हामीलाई त्यहाँ सृष्टि एकदमै सिद्ध थियो, असल थियो। तर तिन अध्यायमा आउने बित्तिकै त्यहाँनिर सैतानको उपस्थिति पनि हामी देख्छौँ। भनेपछि सैतान कहाँबाट आयो? बाइबल हामीलाई यसको जवाफ दिएको छैन, हामीलाई थाहा छैन। तर परमेश्वरलाई भने अवश्य पनि थाहा छ, सैतान कहाँबाट आयो भनेर हामीलाई स्पष्टसँग बताइएको नभए तापनि हामीलाई के कुरा थाहा छ भने सबै सृष्टिहरू मूल रूपमा साह्रै असल भएकोले हामीलाई यो कुरा थाहा छ कि यो कुरामा हामी निश्चित छौँ कि सैतानको दुष्टता परमेश्वरको हातबाट आएको भने होइन। परमेश्वर आफैले कुनै खराबी गर्न सक्नुहुन्न, याकुब 1:13 भन्दछ। सैतान एउटा पतित प्राणी हो र बाइबलको अन्य खण्डहरूले सैतानलाई पतित अथवा खसेको स्वर्गदूत हो भने बताउँदछ। उदाहरणको लागि तपाईँले 2 कोरिन्थी 11:14 हेर्न सक्नुहुन्छ। भन्नुको अर्थ उत्पत्ति 1-2 र 3 बिचमा त्यहाँ केही भयो, स्वर्गमा केही भयो र स्वर्गमा भएको एउटा दूत जसले परमेश्वरको विरुद्धमा विद्रोह गर्यो, घमण्डले फुल्यो र परमेश्वरले त्यस दूतलाई तल झारिदिनु भयो। 2 कोरिन्थी 11:14 र यहुदाको पत्रबाट पनि हामी यी कुराहरू सिक्न सक्दछौँ। तर हामी फेरि एकदमै ठोस रूपमा, निर्दोष रूपमा, कन्फिडेन्टका साथ सैतानको उत्पत्तिबारे हामी बताउन सक्दैनौँ। तर हामीलाई थाहा छ कि उत्पत्ति तिन अध्यायमा भएको सर्पको पछाडि सैतान छ र उत्पत्ति तिनले हामीलाई त्यही सैतानसँग यहाँ परिचित गराउँदछ। र सैतानको परिचय वन पशुहरूमध्ये सर्प सबभन्दा धूर्त थियो भने वाक्यांशबाट सुरु हुन्छ। तर सर्प धूर्त थियो भन्नुको अर्थ के हो? धूर्तको अर्थ हुन्छ कि अप्रत्यक्ष वा छली तरिका अपनाएर आफ्नो लक्ष्य हासिल गर्नमा चलाख। सर्पको धूर्तता त्यसको प्रश्नमा व्यक्त भएको हामी देख्दछौँ। 1:6 हेर्नुहोस् न, त्यस स्त्रीलाई भन्यो कि परमेश्वरले तिमीहरूलाई बगैँचाको कुनै पनि रुखको फल नखानु भने भन्नुभएको छ? यो प्रश्नले र बाँकी प्रश्नहरूले सर्पको धूर्ततालाई देखाउँदछ। याद गर्नुहोस्, परमेश्वरले तिनीहरूलाई बगैँचाको कुनै पनि रुखको फल नखानु भनी भन्नुभएको थिएन। परमेश्वरले यो निषेधाज्ञा गर्नुभएको थिएन, तर एउटै रुखको फल मात्र नखानु भनी उहाँले भन्नुभएको थियो। तर सैतानको प्रश्न के छ कि परमेश्वरले तिमीहरूलाई बगैँचा कुनै पनि रुखको फल नखाने भन्नुभएको छ? त्यसकारण यो प्रश्न जिज्ञासाको प्रश्न थिएन। यो प्रश्न त परमेश्वरको भलोपनमाथि, गुडनेसमाथि शङ्का उत्पन्न गराइदिने किसिमको प्रश्न थियो। यो धूर्त प्रश्न थियो कि परमेश्वरले तिमीहरूलाई बगैँचा कुनै पनि रुखको फल नखानु भनी साँच्चै भन्नुभएको छ? खै, त्यसो त नभन्नुपर्ने थियो। यदि परमेश्वरले साँच्चै तिमीहरू खुसी भएको चाहनुहुन्छ भने उहाँले त्यसरी भन्नुहुने थिएन। मलाई त शङ्का लाग्छ है, समयमै विचार गरिहाल भन्ने किसिमको शङ्का यहाँनिर उत्पन्न गरेर राखेको छ सैतानले। तर स्त्रीले सर्पलाई सच्याउँछिन् 2 कि न बगैँचाको रुखहरूका फल हामी खान सक्छौँ। तर 3 बगैँचाको बिचमा भएको रुखको फलको विषयमा परमेश्वरले भन्नुभएको छ, त्यो चाहिँ नखानु र नछुनु, नत्र त तिमीहरू मर्छौ। स्त्रीले सर्पलाई सच्याउँछिन्, तर केही हदसम्म स्त्रीको जवाफ सही छ। तर स्त्रीको जवाफमा पनि त्यहाँ एउटा समस्या छ। तर विचार गर्नुहोस् न, स्त्रीको जवाफमा 3 स्त्रीले के गरिरहेको छन्? यहाँ स्त्रीले परमेश्वरको वचनलाई बढाइ चढाइ गरिरहेका छन्। परमेश्वरले बगैँचाको बिचमा भएको रुखको फल नछुने विषयमा केही पनि भन्नुभएको थिएन। तर स्त्रीले थपेर भन्छन् कि कहाँ नखानु मात्र नछुनु पनि भन्नुभएको छ नि। स्त्रीलाई निषेध मन परेको थिएन भन्ने एउटा सङ्केत थियो। फेरि पद चार र पाँचमा सर्पले स्त्रीलाई भन्यो तिमीहरू मर्दैनौ, अब परमेश्वरलाई विश्वास नगर, उहाँ विश्वास गर्न योग्यको हुनुहुन्न, उहाँ झुट बोल्दै हुनुहुन्छ, मलाई विश्वास गर कि तिमीहरू मर्दैनौ, खाए हुन्छ, तिमीहरू मर्दैनौ, यो तिमीहरू मर्दैनौ। यो यो किसिमको झुटको फरक फरक संस्करणहरू आज हामी जताततै सुन्न पाउँछौँ। थोरै झुट बोल्नुमा केही हुँदैन, गर्भपतन सावधान हो, सुरक्षित सावधान हो, अश्लील सामग्रीको आनन्द लिनुमा केही समस्या छैन, यो त मानिसको आवश्यकता हो, केही हुँदैन, समलिङ्गी विवाहमा केही गलत छैन, यो त मानिसको व्यक्तिगत अधिकार हो, सेक्स गर्नको लागि विवाहै गर्नुपर्छ भने के छ र? यस्ता झुटहरू हामी फरक फरक ढङ्गले प्रस्तुत भइरहेको छ। र सबैभन्दा महान र डरलाग्दो झुट भनेको परमेश्वरले न्याय गर्नुहुन्न, त्यो न्याय भन्ने कुरै छैन, स्वर्ग र नर्क यो मानिसले बनाएको कुरा हो, मृत्युपछि त्यहाँ न्याय छैन, स्वर्ग भन्ने र नर्क भन्ने ठाउँै छैन, जे छ यसै पृथ्वीमा छ। र यो यो झुट विश्वास गर्ने व्यक्तिले भन्छ कि जति सकिन्छ कमाउने हो, मोज गर्ने हो, बिन्दास भएर जीवन बिताउने हो, न्याय चाहे गोलीमार, तिमीहरू मर्दैनौ किसिमको यो झुट आज संसारमा विभिन्न तरिकाले हामी सुन्ने गर्दछौँ। स्त्रीसँग सैतानले बोलेको झुट पनि यही थियो, तिमीहरू मर्दैनौ अर्थात् परमेश्वर न्याय गर्नुहुन्न, उहाँ सजिलो परमेश्वर हुनुहुन्छ, इजी गड, उहाँले केही केवल भन्नु मात्र हुन्छ तर यसबारे उहाँ खासै गम्भीर भने हुनुहुन्न। अबले यस यसरी प्रश्नको अबले प्रश्न यसरी प्रश्न सैतानले प्रश्न गरेको तपाईँ कल्पना गर्न सक्नुहुन्छ, यदि हामी मर्दैनौँ भने किन परमेश्वरले हामीलाई त्यो 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 रुखको फल खान निषेध गर्नुभयो? देख्नुहुँदैछ तपाईँ, यदि हामी मर्दैनौँ भने परमेश्वरले हामीलाई त्यो रुखको फल खानलाई किन निषेध गर्नुभयो? त्यसमा सर्पले फेरि उत्तर दिन्छ पद पाँचमा कि किनकि परमेश्वर जान्नुहुन्छ कि जुन दिन तिमीहरू त्यो रुख त्यो त्यो खान्छौ त्यही दिन तिमीहरूका आँखा खुल्नेछन् र असल र खराबको ज्ञान पाएर तिमीहरू परमेश्वर जस्तै हुनेछौ। सैतानले भन्दैछ कि परमेश्वरले तिमीहरूलाई त्यो खानाबाट यसकारण निषेध गर्नुहुँदैछ किनभने परमेश्वर स्वार्थी हुनुहुन्छ, हि इज सेल्फिस, उहाँ तिमीहरू खुसी भएको देख्न चाहनुहुन्न, हि इज अ किल जोय गड, तिमीहरू स्वतन्त्र भएको उहाँ चाहनुहुन्न, परमेश्वर तिमीहरूलाई आफ्नो नियमको दास बनाउन चाहनुहुन्छ, त्यही भएर तिमीहरूले त्यो रुखको फल नखाएको परमेश्वर चाहनुहुन्छ। त्यही भएर अब्बा त्यस रुखको फल खाऊ र परमेश्वर जस्तै बन, यदि तिमी आफै ईश्वर बन्न सक्छौ भने कसैलाई किन ईश्वर मानिराख्ने? आफ्नो जीवनको कानुन तिमी आफै लेख र आफ्नो जीवनको राजा तिमी आफै बन। यस घडीमा आएर स्त्रीले यसरी प्रतिक्रिया देखाउनु पर्ने थियो, यसरी सैतानप्रति आफ्नो प्रतिउत्तर जनाउनु पर्ने थियो कि आर यु किडिङ सैतान, परमेश्वर स्वार्थी हुनुहुन्छ, हामी खुसी भएको परमेश्वर देख्न चाहनुहुन्न, आई डोन्ट थिङ्क सो, म यो विश्वास गर्दिनँ किनकि यो बगैँचा परमेश्वरको स्वर्ग हो, उहाँले हामीलाई आफ्नै स्वरूपमा बनाउनु भयो र उहाँको प्रतिनिधित्व हुनलाई हामीलाई बगैँचामा उहाँले राख्नुभयो, उहाँले रुखको फल खानालाई यसकारण निषेध गर्नुभयो किनकि उहाँ हाम्रो भलाइ चाहनुहुन्छ। निषेध फलले परमेश्वर हाम्रो सृष्टिकर्ता राजा हुनुहुन्छ, हामी स्वतन्त्र छैनौँ भनेर बुझाउँदछ। मैले परमेश्वरको न्याय गरेको त चाहन्छ सैतान, मैले उहाँको बुद्धि र भलाइमाथि शङ्का गर्नु, सैतान त यहाँबाट दूर भइहाल। स्त्रीले यसरी जवाब दिनुपर्ने थियो तर स्त्रीले त्यसरी जवाब दिएनन्। परमेश्वरको न्यायको चेतावनीलाई स्त्रीले व्यवस्था गरिन् र सैतानको झुटमा विश्वास गरिन्। र पद छले भन्दछ जब स्त्रीले त्यस रुखको फल खानालाई असल र हेर्नमा रहर लाग्दो र बुद्धि पाउनलाई त्यस रुखको चाह गर्नुपर्ने रहेछ भनेदेखि तब तिनले त्यस रुखको फल टिपेर खाइन् र आफ्ना पतिलाई पनि दिइन् र उनले पनि खाए र परिणामस्वरूप पद सातले भन्दछ अनि दुवैको आँखा खुले र नाङ्गै पो रहेछ भने तिनीहरूले थाहा पाए अनि अन्जिरका पातहरू गाछेर आफ्नो निम्ति तिनीहरूले वस्त्र बनाए। यी पढिरहँदाखेरि हामीलाई लाग्छ कि सैतानले त ठिकै भनेको रहेछ त, उनीहरूको आँखा खोल्यो, उनीहरूले असल ज्ञानको असल खराबको ज्ञान पनि पायो, तर शैतान आंशिक रूपमा सत्य छ तर पूर्ण रूपमा गलत छ यहाँनिर। एक अर्थमा हो आदम र अब्बा असल खराबको ज्ञान पाएर परमेश्वर जस्तै बने र पद 22 परमेश्वर आफैले भन्नुभएको छ कि मानिस हामी जस्तै असल खराबको ज्ञान जान्ने भएको छ। तर यो विद्रोह थियो, असल र खराबको ज्ञान आर्जन गर्ने तरिका विद्रोहको तरिका थियो। परमेश्वरको वचनको आज्ञाकारितामा रहेर यो ज्ञान यिनीहरूले आर्जन गरेका थिएनन्, तर परमेश्वरको विरुद्धमा गएर उहाँको वचनको आज्ञाकारितालाई, परमेश्वरको वचनलाई भङ्ग गरेर अथवा परमेश्वरको ठाउँमा आफैलाई राखेर उनीहरूले यो ज्ञान आर्जन गरेका थिए। यो मूर्ति पूजा थियो, परमेश्वरलाई प्रतिस्थापन गर्ने कुनै पनि कुरा मूर्ति हो। तिनीहरूले परमेश्वरको आज्ञा पालन गरेर असल र खराबको ज्ञान प्राप्त गर्नुपर्ने थियो। नखानु भनेको फल नखाएको यदि उनीहरूले खाएको थिएनन् भने, शैतान उनीहरूको परीक्षा गर्दा उति परीक्षा उनीहरू सफल भएको हुन्थ्यो भने उनीहरूले असल खराबको ज्ञान पाउने थिए। तर खाएर उनीहरूले त्यो असल खराबको खराब असल खराबको ज्ञान तिनीहरूले प्राप्त गरे, तर तिनीहरूले त्यसरी परमेश्वरको विरुद्धमा विद्रोह गरे। उनीहरूले विद्रोह तरिका रोजे। मुख्य कुरा के भइरहेको छ भन्दाखेरि आदम र हब्बा आफै खराबी बनेर र व्यक्तिगत रूपमा खराबीको अनुभव गरेर असल र खराबको ज्ञान प्राप्त गरे। हाम्रो परमेश्वरलाई थाहा छ कि असल कि खराब, तर उहाँ आफै खराब भएर होइन, उहाँ आफैले खराबीको अनुभव गरेर होइन, तर उहाँ ज्ञानी भएर, उहाँको बुद्धिको कारण, सर्वज्ञानित्वको कारण उहाँले त्यो सबै जानुहुन्छ। आदम र हब्बालाई पनि त्यसै, उनीहरूले पनि त्यसरी नै त्यो असल र खराबको ज्ञान प्राप्त गर्न सक्यो, तर उनीहरू अन्तत आफै खराब भएर असल खराबको ज्ञान पाए। त्यो फरक छ, त्यो बीच भिन्नता छ। त्यसकारण यो ज्ञान आशिष थिएन तर श्राप थियो। यसैले तिनीहरूलाई परमेश्वरतिर डोर्याएन तर परमेश्वरबाट डोर्याए। तिनीहरू परमेश्वरको सामु आत्मिक रूपमा मरे। पदहरू 7-13 अनज्ञकारिताको परिणामहरूलाई तपाईँ विचार गर्नुहोस् न। यहाँनिर यी पदहरूमा वर्णन गरिएको पापको परिणाम भनेको परमेश्वर एक अर्कासँग टुक्रिएको सम्बन्ध हो। 2:25 अनुसार मानिस र तिनकी पत्नी दुवै नाङ्गा थिए र लजाउँदै थिए, तर अब दुवैको आँखा खुले र नाङ्गै पो रहेछौँ भने तिनीहरूले थाहा पाए। अनि अन्जिरका पातहरू गाँसेर आफ्ना निम्ति तिनीहरूले वस्त्र बनाए। के भइरहेको छ? एक समय उनीहरू नाङ्गै थिए, उनीहरू लजाउँदैन थिए, तर उनीहरू अब आफ्नो नाङ्गै पो रहेछौँ भनेर उनीहरूले थाहा पाएका छन् र उनीहरूले आफ्नो नग्नता ढाक्नको निम्ति अन्जिरका वस्त्रहरू बनाइरहेका हामी देख्दछौँ। यो पदले यही पुष्टि गर्दछ कि पापले परमेश्वरसँग उनीहरूको सम्बन्धलाई असर गर्यो। पतन अघि मानिस परमेश्वरको सामु लजाउनु पर्दैन थियो, तर अब भने मानिस जब उनीहरूले परमेश्वरको आज्ञा भङ्ग गरे, नखानु भनेको त्यो जुन रुखको फल तिनीहरूले खाए, यसले परमेश्वरसँगको उनीहरूको सम्बन्धलाई विच्छेद गरिदिएको हामी पाउँदछौँ। त्यसकारण तिनीहरू परमेश्वरको सामु अब लजाइरहेका हामी देख्दछौँ। त्यही भएर आफ्नो लग्नता परमेश्वरको सामु ढाक्न, एकअर्काको सामुबाट ढाक्नको निम्ति पनि उनीहरूले अन्जिरको पात यहाँ गाँसिरहेका हामी देख्दछौँ। जसरी आफ्नो पत्नीलाई छाडेर अन्य स्त्रीसँग सुत्ने पुरुषले आफ्नो पत्नीलाई हेर्न सक्दैन र लज्जित भएर झुक्छ, त्यसरी नै आत्मिकी व्यभिचारको कारण आदम र बा परमेश्वरको सामु लज्जित हुन्छन् र लुक्छन्। आदम आफैले यो कुरा स्वीकार गरेको छ। परमेश्वरले भन्नुभयो त कहाँ छस्? आदमले भने मैले तपाईँको स्वर बगैँचामा सुनेर म डराएँ, किनकि म नाङ्गै थिएँ र म लुकेँ। पापले केवल परमेश्वरसँग उनीहरूको सम्बन्धलाई मात्र असर गर्दैन तर एकअर्कासँगको उनीहरूको सम्बन्धलाई पनि असर गर्छ। पद 11 तल हेर्नुहोस्। उहाँले सोध्नु भयो त नाङ्गै छस् भनेर कसले भन्यो? जुन रुखको फल नखानु भने मैले तँलाई आज्ञा दिएको थिएँ कि तैँले त्यो खाइस्? मानिसले भने जुन स्त्री तपाईँले मलाई मसँगै रहनु भने दिनुभएको थियो त्यसले मलाई त्यो रुखको फल दिएँ र मैले खाएँ। अनि परमेश्वर स्त्रीलाई भन्नुभयो तैँले यो के गरिस्? स्त्रीले भनिन् सर्पले मलाई छल गर्यो र मैले त्यो खाएँ। देख्नुभयो तपाईँले यहाँनिर आफ्नो जिम्मेवारी स्वीकार्नुको सट्टामा अरूलाई दोष लगाउने खेल यहाँ सुरु भइरहेको छ। समस्या ममा छैन, म ठिक छु, तर तपाईँको सृष्टिमा समस्या छ। तपाईँले जुन स्त्री मसँग रहनलाई दिनुभयो उसको कारण हो, मेरो यहाँ केही पनि गल्ती छैन, मेरो केही पनि यहाँ समस्या छैन। जब परमेश्वर स्त्रीलाई भन्नुहुन्छ, स्त्रीले पनि त्यही भन्छ कि मेरो समस्या केही छैन, मैले केही गल्ती गरेको छैन, म त निर्दोष छु, ममाथि अन्याय भएको छ, मलाई कसैले छल गरेको छ, तपाईँले बनाउनु भएको सर्पले मलाई छल गरेको छ, तपाईँको फल्ट हो। सर्प किन बनाउनु भयो? आदमले भनेको छ तपाईँको फल्ट हो, स्त्री किन बनाउनु भयो? तपाईँ देख्नुहुँदैछ यहाँनिर आफ्नो जिम्मेवारी स्वीकार गर्नुको साटो, परमेश्वर सामु आफ्नो पाप स्वीकार गर्नुको साटो मानिसले के गर्दैछ कि नट माई फल्ट, मेरो गल्ती होइन, फलाना हो नि, फलानाले गर्दा, यसको व्यवहारले गर्दा, अथवा त्यो ट्राफिकले गर्दाखेरि, अथवा त्यो सँगै पढ्ने त्यो क्लासको मित्रले गर्दाखेरि, अथवा मेरो टिचरको कारण हो, नि समस्या केही छैन। दोषारोपणको गेम यहाँ सुरु भइरहेको छ। आदमले हब्बालाई दोष दिन्छ र हब्बाले सर्पलाई दोष दिन्छ र सर्पलाई कसलाई दोष दिने? तपाईँ बुझ्नुहुन्छ, अब तपाईँ जान्नुहुन्छ कि चर्चको चर्चको लागि ढिलो हुँदा किन पतिले पत्नीलाई दोष दिन्छ र पत्नीले छोराछोरीलाई दोष दिन्छ र छोराछोरीले कहिलेकाहीँ इथनले कहिलेकाहीँ टेडी बियरलाई दोष दिइरहेको हामी देख्दछौँ। यो पापको असर हो दोषारोपण, पापको असर हो। यदि चर्च आउने क्रममा हामी ढिलो भयौँ भने मेरो जिम्मेवारी मैले स्वीकार्नु साटो, मैले तिमीलाई हेल्प गर्नुपर्ने थियो, छिटो तयार हुनलाई मैले मद्दत गर्नुपर्ने थियो भन्नको साटो म भन्छु तिमी यस्तै छु जहिले पनि, तिम्रै कारणले हामी चर्चमा ढिलो हुन्छ। यो कहाँबाट आयो यो कुरा? यो अदनको बगैँचाबाट आयो, त्यो पापको असर हो। फेरि के तपाईँ देख्नुहुन्छ कि पापले कसरी असर गर्दछ यहाँ? पापले कहिले पनि यसले बाचा गरेको कुरा पुरा गर्दैन, पापले कहिले पनि यसले बाचा गरेको कुरा पुरा गर्दै गर्दैन। पापले आदमलाई जे बाचा गरेको थियो त्यो पुरा गर्न सकेन। तपाईँसँग पापले के बाचा गरिरहेको छ? तपाईँको अहिलेको यो वर्तमान जीवनमा ती बाचाहरूदेखि होसियार हुनुहोस्। पापले बाचा गर्ने आनन्द होला, सायद जीवन दिन्छु भनिरहेको होला, तर तपाईँलाई अन्तत यसले विनाशतर्फ डोर्याउनेछ। होसियार हुनुहोस् प्रियहरू, पापले तपाईँलाई परमेश्वरबाट लुक्ने बनाउँछ, परमेश्वरबाट लुक्ने बनाउँछ। तपाईँ पापको दोषी आफैलाई महसुस गर्न सक्नुहुन्छ, तर तपाईँ यसलाई लिएर परमेश्वरको सामु स्वीकार गर्न भने इच्छुक हुनुहुन्न, बरु तपाईँ यसलाई लुकाउन चाहनुहुन्छ। किनकि तपाईँ विश्वास गर्नुहुन्छ कि पाप लुकाउनु नै उत्तम र सुरक्षित समाधान हो। तर यो त भ्रम मात्र हो भने गलत प्रमाणित हुनलाई धेरै समय लाग्दैन। प्रियहरू, के तपाईँले आफ्नो पाप परमेश्वरबाट लुकाइराख्नु भएको छ? के तपाईँ आफ्नो पाप तपाईँको जीवनसाथीबाट लुकाइराख्नु भएको छ? के तपाईँले आफ्नो पाप आफ्नो आमा बुबाबाट लुकाउँदै हुनुहुन्छ? यदि हुनुहुन्छ भने यो जान्नुहोस्, यसले अन्तत तपाईँको जीवन, तपाईँको विवाह, तपाईँको परिवार सबै नष्ट गर्नेछ। पाप क्यान्सर जस्तै मृत्युघातक रोग हो, यो त भनौँ आजै प्राणघातक रोग हो, आत्मघातक रोग हो। प्रियहरू, पाप एक पासो, ट्र्याप हो। पासोले कसरी काम गर्छ तपाईँलाई थाहा छ? एउटा उदाहरण दिन चाहन्छु, मलाई थाहा छ हामी सबैजना ब्वासोसँग परिचित छौँ, ब्वासो वुल्फ। हामीलाई थाहा छ कि बलियो हात हतियार बिना ब्वासोलाई मार्न गाह्रो हुन्छ, ब्वासो चतुर हुन्छ। तर एकजना मानिसले यसलाई मार्न एउटा सजिलो तरिका अपनाउँछ, उसले पहिले चक्कुलाई धारिलो बनाउँछ, त्यसपछि चक्कुलाई रगतमा डुबाउँछ र चक्कुलाई रगतले डुबाइराख्दा अनि त्यसलाई फ्रिज गर्दै एउटा बरफ बनाउँछ। यसो हेर्दाखेरि बरफको डल्ला जस्तो त्यो बन्दछ, तर भित्र भने चक्कु हुन्छ। र चक्कु जब बरफ वा आइसक्रिम जस्तो देखिने भएपछि उसले त्यो चक्कुलाई ब्वासोहरू पाइने ठाउँमा लगेर गाड्दछ, र भोको ब्वासोले रगतको सुगन्ध बिस्तारी पछ्याउँदै चक्कु गाडेको ठाउँमा आइपुग्दछ, र उक्त बरफ बिस्तारै उसले खोतल्न छान्छ र त्यो बरफमा भएको रगतहरू चाट्न थाल्छ ब्वासोले, र ब्वासोले रगतको तह चाट्ने क्रममा चक्कु चाट्न सुरु गर्छ र थाहै नपाई चक्कुले ब्वासोको जिब्रो काट्न सुरु गर्छ। तर चिसोको कारण ब्वासोले दुखाइको भने महसुस गर्दैन र ताजा रगतको स्वाद लिनमा ब्वासो एकदमै व्यस्त हुँदछ। तर धेरै चाँडै ब्वासो रगतको कमीको कारण कमजोर बन्दै जान्छ र चक्कु काट्ने क्रममा अन्तत मर्दछ। ब्वासोले आफैलाई मार्छ, आफ्नो रगत चाट्ने क्रममा ब्वासो मर्दछ। प्रियहरू, पापले ठिक त्यसरी नै काम गर्छ, पापले त्यसरी नै काम गर्छ। बगैँचामा यो केवल एक सानो कुराकानीबाट सुरु भएको थियो, स्त्री र सर्पबीचको कुराकानीबाट। त्यसपछि स्त्री त्यसको फल हेरिन्, बाइबलले भन्छ त्यसपछि त्यो असल रहर लाग्दो पनि देखिन्, डिजायर चाह गरिन्, त्यो त मैले पाउनै पर्छ, आई मस्ट गेट इट एनी हाउ, र टिपेर खाइन्। एउटा कदमले उनलाई अर्को कदमतिर डोर्यायो र अन्तत विनाशतर्फ। पापले तपाईँलाई जुनै पनि कुरा असल किन्नुहोस् अझ बढी चाह गर्ने बनाउँदछ तर झन् असन्तुष्ट अवस्थामा पुर्याएर छाड्दछ। अझै बढी पैसा, अझै धेरै शक्ति, अझै धेरै गर्लफ्रेन्ड्स, वान मोर क्लिक, तर अन्तत यसले तपाईँलाई मार्नेछ। प्रियहरू, के तपाईँ पापलाई लिएर होसियार हुनुहुन्छ? कतै तपाईँ पापसँग बानी त परिराख्नु भएको छैन? तपाईँ त मानिसहरूले हेर्दा के भन्छन्, हे फलाना त त्यस्तै हो, कहिले नसुध्रिने भयो। के तपाईँ कतै पापलाई लिएर केही चालै नपाउने त भइराख्नु भएको छैन? तपाईँको विवेक एउटा तातो फलामले डामेको जस्तो त भएको छैन? तपाईँ केयरफुल हुनुहुन्छ? के तपाईँ होसियार हुनुहुन्छ? प्रियहरू, होसियार हुनुहोस्। पापका यी परिणामहरूलाई विचार गर्नुहोस्। पापले कसरी काम गर्छ भन्ने बारेमा तपाईँ होसियार हुनुहोस्। अदनको बगैँचामा एउटा यहाँ केवल यहाँ आदम र हव्वाले त्यो रुखको फल खाएका थिए, तर त्यो परमेश्वरको विरुद्धमा विद्रोह थियो, यो पाप थियो, परमेश्वर जस्तै बन्न खोज्ने एउटा यो प्रयास थियो। मानिस जातिले परमेश्वरको विरुद्धमा विद्रोह गरे, तर परमेश्वरले त्यो विद्रोहप्रति कस्तो प्रत्युत्तर जनाउनु भयो? परमेश्वरले के गर्नुभयो जब मानिसमा सीमित नभएर परमेश्वर बन्न खोजे, परमेश्वरमा आफ्नो सन्तुष्टि उनीहरूले नचाहेर, आफ्नो सुरक्षा परमेश्वर नदेखेर उनीहरूले आफ्नो सुरक्षा सन्तुष्टि आफै उनीहरूले तय गर्न खोजे, तब परमेश्वरले कसरी जवाफ दिनुभयो? हामी आजको वचनको दोस्रो बुदामा हामी हेर्दछौँ परमेश्वरको प्रतिउत्तर परमेश्वरले के गर्नुभयो। परमेश्वरको पहिलो प्रत्युत्तर भनेको न्याय थियो, न्याय है। परमेश्वरको पहिलो प्रत्युत्तर न्याय छ। यहाँनिर विद्रोही मानिस जातिप्रतिको परमेश्वरको प्रत्युत्तर भनेको न्याय हो। परमेश्वर पवित्र हुनुहुन्छ, उहाँको दृष्टि यति शुद्ध छ कि उहाँले दुष्ट कुरा हेर्न सक्नुहुन्न, खराबी देखेर उहाँ सहन सक्नुहुन्न, परमेश्वरले पापलाई व्यवस्था गर्न सक्नुहुन्न। यदि उहाँले हाम्रो पापलाई व्यवस्था गर्नुभयो भने, हाम्रो विद्रोहलाई व्यवस्था गर्नुभयो भने, उहाँ परमेश्वर हुनुहुन्न। He cannot sweep our sins under the carpet. उहाँ एक गैर जिम्मेवारी कर्मचारी जस्तो हुनुहुन्न, उहाँले पापलाई नदेखे जस्तो गर्नुहुन्न। कसरी अभिभावकले आफ्नो छोराछोरी गल्ती गर्दाखेरि नदेखे जस्तो गर्छ, परमेश्वरले पापलाई गम्भीर रूपमा लिनुहुन्छ। यहाँ श्रापहरूलाई तपाईँले विचार गर्नुहोस् न, श्रापहरूलाई हामी श्रापहरूबाट परमेश्वरले पापलाई कति गम्भीर लिनुहुन्छ भन्ने कुरा देख्दछौँ। पहिलो श्राप 14 र 15 पदमा, पहिलो श्राप परमेश्वरले सर्पलाई यहाँनिर दिइराख्नु भएको छ। तब परमेश्वरले सर्पलाई भन्नुभयो, तैँले यसो गरेको हुनाले त सबै पाल्तु पशु र सबै वन पशुहरूभन्दा ज्यादा श्रापित हुनेछस्। पेटद्वारा त हिँड्नेछस् र तेरो जीवनभरि तैँले माटो खानेछस्। तेरो र स्त्रीको बिचमा र तेरो सन्तान र स्त्रीको सन्तानको बिचमा दुश्मनी हालिदिनेछु, त्यसले तेरो शिर कुच्याउनेछ र तैँले त्यसको कुर्कुचो डस्नेछस्। पहिलो श्राप, यसमा हामी एकैछिनमा हामी फर्किनेछौँ। हामी दोस्रो श्राप हेर्नेछौँ अहिलेलाई। दोस्रो श्राप परमेश्वरले स्त्रीलाई दिनुहुन्छ, 3:16। स्त्रीलाई उहाँले भन्नुभयो, तेरो सुत्केरी वेदना म ज्यादै गरी बढाइदिनेछु, दुःखसँग तैँले बालक जन्माउनेछस्, तेरो इच्छा पतितर्फ नै हुनेछ र त्यसले तँलाई अधीनमा राख्नेछ। यो उत्पत्ति 3:16 पद वैवाहिक सम्बन्धको विनाशको वर्णन हो। जब यो पढ्नुहुन्छ तपाईँले यहाँबाट के सिक्नुपर्छ भने, यहाँदेखि पापको परिणाम स्वरूप विवाह एउटा वैवाहिक सम्बन्ध बिग्रिएको छ। अब वैवाहिक सम्बन्ध बिग्रिएको छ, पत्नीले आफ्नो पतिलाई अब शासन गर्न नियन्त्रण गर्न चाहन्छ र पतिले आफ्नै पत्नीमाथि निर्दयी रूपमा शासन गर्छ, कतिचोटि हात लगाएर पिट्छ भने, यो पतनको यो परिणाम हो। परमेश्वर विरुद्धको विद्रोहले गर्दा सबै सम्बन्धहरूलाई यहाँ खत्तम पारेको हामी देख्दछौँ। साथै सन्तान वृद्धि अब दुःखदायी हुनेछ, तर सुत्केरी वेदना पापको परिणाम भने पक्कै पनि होइन, तर सुत्केरी वेदना ज्यादै हुनु चाहिँ पापको परिणाम हो, श्राप हो। अब फलदायी हुनको निम्ति अब पीडादायी हुनेछ, फलदायी हुन पीडादायी हुनेछ। तेस्रो श्राप हामी हेर्छौँ 17-19। त्यसपछि आदमलाई उहाँले भन्नुभयो, तैँले तेरी पत्नीको कुरा सुनेर मैले नखानु भनेको रुखको फल खाएको हुनाले भूमि तेरो कारण श्रापित भएको छ, तेरो जीवनभरि दुःखसँग त्यसको उब्जनी तैँले खानेछस्, त्यसो तेरो निम्ति काँडा र सिउडीहरू उमार्नेछ र तैँले खेतको सागपात खानेछस्, माटोमा नफर्कुन्जेल तेरो निधारको पसिनाले कमाएको भोजन तैँले खानेछस्, किनकि माटैबाट त निकालिएको थिएस, त माटै होस् र माटैमा फर्की जानेछस्। अन्तिम पद पद 19 को अन्तिम वाक्यांशले विचार गर्नुहोस्, माटैबाट त निकालिएको थिएस् त माटै होस् र माटैमा फर्की जानेछस्। परमेश्वरले पूर्व पतन पूर्व चेतावनी दिनुभएको थियो कि जुन दिन तैँले त्यो खान्छस् त निश्चय नै मर्नेछस्। परमेश्वरले डाँट्नु भएको थिएन प्रियहरू, परमेश्वरले झुट बोलिराख्नु भएको थिएन, यद्यपि शैतानले त्यो दाबी गरिरहेको थियो। तीनअध्याय 19 पदमा परमेश्वरले झुट बोल्नुभएको थिएन भन्ने कुरा उहाँले पुष्टि गर्नुहुँदैछ। आदम र हव्वाको शारीरिक मृत्यु भयो र सबै मानिसहरू पनि शारीरिक रूपमा मर्छन्। जब आदम र हव्वाले त्यो फल टिपेर खाए, तिनीहरू तुरुन्तै जब आँखा उनीहरूको खुल्यो, उनीहरूले असल र खराब ज्ञान छुट्याए, त्यसको अर्थ भनेको उनीहरू त्यतिखेर नै आत्मिक रूपमा परमेश्वरको सामु मरे र परमेश्वरले भन्नुहुँदैछ तिनीहरू शारीरिक रूपमा पनि मर्नेछन्। हव्वा लगभग 900 वर्ष बाँचेपछि मरे, आदम लगभग 900 वर्ष बाँचेपछि मरे। त्यसपछि तपाईँ उत्पत्ति जब 5 अध्याय तपाईँ खोलेर पढ्नुहुन्छ, त्यहाँ दोहोरिरहने एउटा वाक्यांश भनेको अनि तिनी मरे धेरैचोटि दोहोरिएको छ। फलाना यति वर्ष बाँचे, अनि तिनी मरे। आज सबै मानिस मर्छ। यो परमेश्वरको न्यायको परिणामस्वरूप हुन आएको छ भने हामी जान्दछौँ। मृत्युको श्राप आदम र हव्वामा सीमित थिएन, तर आज हामीमा पनि लागू हुन्छ, किनभने हामी आदम र हव्वाका सन्तान हौ र हामी उनीहरूको पाप स्वभाव बोकी हिँड्दछौँ। अघि भर्खर सञ्चालक भाइले रोमी 5 अध्यायबाट पढ्नुभएको थियो कि एकजना मानिसद्वारा संसारमा पाप आयो र पापबाट मृत्यु, यसरी नै सबै मानिसले पाप गरेका हुनाले सबै मानिसमा मृत्यु फैलियो। हामी के भयो, हामी यो धान खाने मुसा चोट पाउने भ्यागुता किसिमका कुरा भइरहेको छैन। आदमले पाप गर्यो, त्यसको पीडित चाहिँ हामी भयौँ भन्ने कुरा भइरहेको छैन। बाइबलले के भन्दछ, रोमी 5 अध्यायले के भन्दछ, आदमले पाप गरेको हुनाले हामी सबैजनामा पाप आयो, तर हामीले पनि अथवा सबै मानिसले पनि पाप गरेका हुनाले सबै मानिसमा मृत्यु फैलियो। हो, हामीले पुर्ख्यौली एउटा सम्पत्तिको रूपमा आदमबाट हामीले त्यो पाप स्वभाव हामीले लिएका छौँ, तर त्यति मात्र होइन, हामी आफै पनि पाप गर्दछौँ। शारीरिक मृत्यु हाम्रो पापको परिणाम हो। परमेश्वरले जीवन सृष्टि गर्नुभयो र हाम्रो पापको प्रत्युत्तरमा उहाँले त्यो जीवन फिर्ता लिनुभयो, तर शारीरिक मृत्यु हाम्रो विद्रोहको पूर्ण वा अन्तिम परिणाम भने होइन, तर न्याय हो। फेरि दोहोऱ्याउन चाहन्छु म यो वाक्यांश कि शारीरिक मृत्यु हाम्रो विद्रोहको पूर्ण वा अन्तिम परिणाम होइन, न्याय हो। हाम्रो विद्रोहको पूर्ण वा अन्तिम परिणाम भनेको न्याय हो। हिब्रू 9:27 चाहिँ भन्दछ, मानिसको निम्ति एकपटक मर्नु निश्चित छ र त्यसपछि इन्साफ। मृत्यु अनि इन्साफ, मृत्युपछि त्यहाँ भ्यागुता कुखुरा खरायो भन्ने कुरा छैन। बाइबलको अनुसार मृत्युपछि त्यहाँ के छ, न्याय छ, त्यहाँ इन्साफ छ। परमेश्वरले आदम र हव्वालाई बगैँचाबाट निकालिदिनु भएर अन्तिम न्यायको मलाई सङ्केत दिइसक्नु भएको छ कि एक दिन परमेश्वरले सबै मानिसको न्याय गर्नुहुनेछ, त्यहाँ दोस्रो मौका हुने छैन। सुमित्रहरू, यसको अर्थ न्याय आउँदैछ। प्रत्येक मृत्यु र महामारीले हामीलाई संसारमा के समस्या छ भनेर मात्र बताउँदैन, तर न्याय आउँदैछ भनेर पनि चेतावनी दिँदछ। न्याय आउँदैछ, नरकले आफ्नो मुख बाहिरहेको छ। नरकले, यदि तपाईँ ख्रिस्टमा हुनुहुन्न भने तपाईँलाई पर्खिरहेको छ। त्यो दिन कोही पनि उम्कन सक्ने छैन, त्यहाँ उम्कनलाई कुनै बाटो हुने छैन। परमेश्वरले मानिसको विद्रोहप्रति उहाँले कसरी प्रत्युत्तर जनाउनु भयो, उहाँले न्याय गर्नुभयो। त्यहाँ मृत्यु हामी देख्दछौँ र त्यहाँ अन्तिम न्याय हामी देख्दछौँ, तर परमेश्वरको न्यायको बिचमा पनि हामी अनुग्रह पाउँछौँ। मानिसको विद्रोहप्रति केवल परमेश्वरले न्यायद्वारा मात्र प्रत्युत्तर जनाउनु भएन, तर परमेश्वरले त्यहाँ अनुग्रह पनि देखाउनु भएको छ। परमेश्वरको न्यायको बिचमा अनुग्रह छ। उत्पत्ति 3 अध्यायमा यदि त्यहाँ अनुग्रह थिएन भने आज हामी यसरी चर्चमा भेला भएर वचन सुनिरहेको अवस्थामा हुँदैन थियो, हामी नर्कमा हुँदै थियौँ यतिखेर सबैजना। तर उत्पत्ति 3 अध्यायमा परमेश्वरले आफ्नो अनुग्रह देखाउनु भएको छ। परमेश्वरको अनुग्रह हामी 2 ठाउँमा पाउँदछौँ, उत्पत्ति 3 अध्यायमा 2 ठाउँमा। पहिलो, परमेश्वरले गर्नुभएको कार्यमा हामी अनुग्रह पाउँदछौँ भने, दोस्रो, परमेश्वरले गर्नुभएको प्रतिज्ञामा। पहिलो, परमेश्वरले गर्नुभएको कार्यमा हामी उहाँको अनुग्रह पाउँछौँ। पद 21 परमप्रभु परमेश्वरले आदम र तिनकी पत्नीका निम्ति छालाको लुगा बनाई तिनीहरूलाई लगाइदिनु भयो। आदम र हव्वाले अन्जिरका पातहरू गाँसेर आफ्ना पाप ढाक्ने कोसिस गरेका थिए योभन्दा अगाडि. तर परमेश्वरले भन्नुभयो कि होइन, म आफैले तिमीहरूको पाप ढाकिदिनेछु. त्यसरी परमेश्वरले भनिराख्नु भएको छ. र आदम र हव्वाको नाङ्गोपन ढाक्नलाई परमेश्वरले एउटा जनावर मार्नुभयो, र यो पहिलो बलिदान थियो जसले येशूको आगमनलाई सङ्केत गर्दछ, र अन्तत येशू ख्रीष्टको क्रुसको बलिदानलाई. र आजभन्दा 2000 वर्ष पहिले हाम्रो पाप ढाक्नलाई परमेश्वरले येशू ख्रीष्टलाई गल्वरीको क्रुसमा बलि गर्नुभयो. युहन्ना 1:29 येशूलाई हेर संसारको पाप उठाइ लैजाने परमेश्वरको थुमा भनी घोषणा गरिएको छ. परमेश्वरले आफ्नै पुत्रको छाला कत्रेर हाम्रो नाङ्गोपन उहाँले ढाकिदिनुभयो. यो 21 पदमा पाएको परमेश्वरको कार्यले क्रुसको कार्यलाई देखाउँदछ कि आदम र हव्वाको जसरी उहाँले त्यो नग्नता एउटा जनावर पशुमा र ढाकिदिनुभयो, एक दिन परमेश्वरले त्यसरी नै आफ्नो पुत्रको बलिदानद्वारा पापी मानिसको पाप ढाकिदिनुहुँदैछ. कति सुन्दर सुसमाचारको दृश्य हामी देख्दछौँ. परमेश्वरको अनुग्रह हामी उत्पत्ति 3:21 पदमा हामी देख्दछौँ. त्यतिमा मात्र होइन, परमेश्वरले प्रतिज्ञा गर्नुभयो, परमेश्वरले गर्नुभएको प्रतिज्ञामा पनि हामी उहाँको अनुग्रह पाउँदछौँ. 3:15 हेर्नुहोस् न, उत्पत्ति 3:15 हामी पहिलो सुसमाचार पनि भन्दछौँ. तेरो र स्त्रीको बिचमा र तेरो सन्तान र स्त्रीको सन्तानको बिचमा म दुश्मनी हालिदिनेछु, त्यसले तेरो शिर कुच्याउनेछ र तैँले त्यसको कुर्कुचो डस्ने छस्. प्रोटो इभेन्गेलियम अर्थात् फर्स्ट गस्पल भन्छ. पहिलो सुसमाचार हो यो, पहिलो सुसमाचार. यहाँ स्त्री र सन्तान, स्त्रीको सन्तान र सर्पको सन्तान बिचको दुश्मनी कुरा गरिरहेको छ यहाँनिर. स्त्रीले स्त्रीको सन्तानले सर्पको सन्तानको शिर कुच्याउने र सर्पको सन्तानले स्त्रीको सन्तानको कुर्कुचो डस्ने कुरा भइरहेको छ. यो पक्कै पनि मानिस जातिले सर्प बिचको जनावर पशु बिचको दुश्मनी होइन. यहाँ पक्कै पनि शैतान र परमेश्वर आफै बिचको यहाँनिर दुश्मनी कुरा भइरहेको छ. स्त्रीको सन्तानले येशु ख्रीष्टलाई जनाउँदछ. स्त्रीको सन्तान अरू कोही नभएर येशु ख्रीष्ट हुनुहुन्छ. क्रुसमा मरेर येशुले अन्तत यस सर्प शैतानलाई जसले मानिसहरूलाई लाज पाप र दोषको अधीनमा राख्दछ नष्ट गर्नुभयो. येशुले हाम्रो दोष र लाज आफैमा लिएर शैतानको शिर क्रुसमा उहाँले किच्याइदिनु भयो. जहाँ पुरानो आदम असफल भएका थिए त्यहाँ नयाँ आदमको रूपमा ख्रीष्ट सफल हुनुभयो. आदमको परीक्षा र येशु ख्रीष्टको परीक्षालाई तुलना गर्नुहोस् न. बगैँचामा आदमसँग त्यहाँ अभाव भन्ने कुरा केही पनि थिएन, तर पनि ऊ परीक्षामा असफल भयो. उजाड स्थानमा येशुसँग सबै कुराको अभाव थियो, तर उहाँ परीक्षामा सफल हुनुभयो. बगैँचामा या खानाकै कुरालाई लिएर आदमको हव्वाको परीक्षा भएको थियो. उजाड स्थानमा खानाकै कुरालाई लिएर शैतानले येशु ख्रीष्टको परीक्षा गरेको थियो, तर येशु ख्रीष्ट भने चुक्नु भएन. आदम र हव्वा शैतानलाई यहाँबाट दूर भइजा भनेर भन्न आज्ञा दिनबाट चुकेको थियो, तर येशुले उजाड स्थानमा शैतानलाई भन्नुभयो, शैतान त यहाँबाट गइहाल. मानिस भएर पनि आदम परमेश्वर बन्न चाहन्थे, तर परमेश्वर भएर पनि येशू मानिस बन्नुभयो र संसारमा आउनुभयो. असफल हुनेमा केवल आदम मात्र थिएन, तर इस्रायलहरू पनि, तपाईँ र म, हामी सबै सिद्ध जीवन जिउनबाट परमेश्वरको धार्मिक परमेश्वरको व्यवस्थाको सामु हामी सबैजना असफल थियौँ. परमेश्वरको महिमासम्म पुग्नबाट हामी सबैजना चुकेका थियौँ, तर ख्रीष्ट चुक्नु भएन. ख्रीष्टले सिद्ध जीवन जिउनुभयो, आफ्नै लागि होइन, तर उहाँमा विश्वास गर्ने सबैको लागि, हाम्रो लागि. हामी परमेश्वरको अनुग्रह उहाँको प्रतिज्ञामा पाउँदछौँ, र जुन प्रतिज्ञा परमेश्वरले आजभन्दा 2000 वर्ष अगाडि क्रुसमा पुरा गर्नुभएको छ. मानिस जातिले परमेश्वरको विरुद्धमा विद्रोह गर्यो, परमेश्वरले मानिस जातिको विद्रोहप्रति न्यायद्वारा उहाँले प्रत्युत्तर दिनुभयो. तर परमेश्वरले आफ्नो न्याय मात्र होइन, आफ्नो अनुग्रह पनि प्रकट गर्नुभएको छ. त्यो अनुग्रहको पराकाष्ठको रूपमा ख्रीष्ट संसारमा आउनुभयो. क्रिसमसको म्यासेज पनि यही हो. क्रिसमस भनेको येशूको वास्तवमा जन्मको बारेमा होइन, ह्याप्पी बर्थडे सङ गाउने बारेमा नभएर, क्रिसमस येशू परमेश्वर मानिस बन्नुभयो र क्रुसमा मर्नुभयो भन्ने विषयमा हो. क्रिसमस येशू ख्रीष्टको देहधारणको बारेमा हो. येशू ख्रीष्ट यस संसारमा आउनुभयो र उत्पत्ति तीन अध्यायमा पाइने त्यो श्राप उहाँले आफैमाथि लिनुभयो र उहाँले श्रापलाई उल्टाइदिनु भयो. वाट अ गुड न्युज हामीसँग भएको यो. अब तपाईँ र म हाम्रो पापलाई लिएर लजाउनु पर्दैन प्रियहरू, किनकि ख्रिस्टले तपाईँ र मेरो लाज आफूमाथि लिनुभएको छ. परमेश्वरले आफ्नै पुत्रको छाला कत्रेर तपाईँ र मेरो लाज ढाकिदिनु भएको छ. अब धर्मकर्मको पातहरू गाँसेर हामी हाम्रो आफ्नो पाप ढाक्ने कोसिस गर्नु पर्दैन. नैतिकताको पाप त्यो पातहरू गाँसिराख्नु आवश्यक छैन. ख्रिस्टले आफ्नो धार्मिकताको वस्त्र हामीलाई पहिराइदिनु भएको छ. अब तपाईँ र मैले हाम्रो पापको दोष महसुस गर्नु र दण्ड भोग्नु पनि पर्दैन, किनभने ख्रिस्टले हाम्रो पापको दोष र दण्ड आफूमाथि लिनुभएको छ. अब तपाईँ र मैले न्यायको डर मान्नु पर्दैन, किनकि हाम्रो साटोमा ख्रिस्टको न्याय भइसकेको छ. परमेश्वरले दोहोरो न्याय गर्नुहुन्न. तर मित्रहरू, यदि यस बिहानी तपाईँ आफैलाई परमेश्वरको राज्य त्यो बगैँचा बाहिर पाउनुहुन्छ भने, त्यो अदनको बगैँचामा परमेश्वरको राज्यमा फर्किने एउटा बाटो छ र त्यो बाटो येशु ख्रिस्ट हुनुहुन्छ. उहाँमा विश्वास गर्नुहोस्, येशुलाई विश्वास गर्नुहोस्. निषेधित फल खाएर मानिसले जीवन गुमायो, अब निष्पाप ख्रिस्टलाई खाएर मानिसले जीवन प्राप्त गर्न सक्छ. त्यसकारण हाम्रो अन्तिम मजाले पनि भन्दछ, आऊ स पापी दिन दरिद्र लखतरान दुखित अनाथ, येशु तिमीलाई बचाउन पर्खिन्छन् प्रेम र शक्ति साथ. आउनुहोस् हामी प्रार्थना गरौँ.